प्रभु येशु ख्रीष्टले क्रूसमा जे हाम्रो लागि गरिदिनुभयो त्यो कुरा बुझ्नलाई चाहिँ परमेश्वरले हामीलाई कम्तीमा पनि तीनवटा महत्वपूर्ण शब्दहरू दिनुभएको छ, जसद्वारा चाहिँ हामीले उहाँले गर्नुभएको कार्यलाई चाहिँ हामीले बुझ्नलाई हामीलाई मदत हुन्छ। रोमी तीन अध्यायमा चाहिँ हामीले अस्ति अध्ययन गर्दै आएका थियौं र रोमी तीन अध्यायको 24-25 पद हामी पढ्नेछौ। रोमीको पुस्तकको विषय चाहिँ के हो पहिला चाहिँ जहिले पनि ध्यानमा राख्नुपर्छ। रोमीको पुस्तक पढ्दाखेरि रोमीको पुस्तकको मुख्य विषय चाहिँ सुसमाचार हो, परमेश्वरको सुसमाचार। परमेश्वरको सुसमाचारको विस्तृत व्याख्या यहाँ गरिएको छ भनेपछि यो त अति नै आधारभूत र महत्वपूर्ण जगको पुस्तक रहेछ, किनभने एउटा व्यक्तिले सुसमाचार नै बुझेको छैन भने उसले मुक्ति पाउन सक्छ र उसले सुसमाचार नै ग्रहण गरेको छैन भने उसलाई उसले प्रभु येशूलाई उसले ग्रहण गरेको हुन्छ र अनि त्यसैले गर्दाखेरि यो पुस्तकको मुख्य विषय चाहिँ परमेश्वरको सुसमाचार हो भन्ने कुरा चाहिँ एक पद दुई पदहरूमा नै पाइन्छ। येशु ख्रीष्टको दास पावलबाट जो प्रेरित हुनलाई बोलाइएको परमेश्वरका सुसमाचारका निम्ति अलग पारिएको छ, यसरी शुरू हुन्छ। अनि दुई पद, जुन सुसमाचारको प्रतिज्ञा उहाँले पहिल्यै पवित्र शास्त्रहरूमा आफ्ना भविष्य वक्ताहरूद्वारा आफ्ना पुत्र हाम्रो प्रभु येशु ख्रीष्टको विषयमा गर्नुभएको थियो। परमेश्वरको सुसमाचार चाहिँ मुख्य विषयवस्तु हो। अनि पावलले चाहिँ यो पनि भन्छन् कि म परमेश्वरको सुसमाचारसँग लजाउँदिन, म चाहिँ परमेश्वरको सुसमाचारको बारेमा चाहिँ अरू मानिसहरूलाई बताउनदेखि लजाउँदिन। सुसमाचारको निम्ति म विश्वास गर्ने व्यक्ति हुँ भनेर स्वीकार गर्न पनि म लजाउँदिन। अनि परमेश्वरको सुसमाचार चाहिँ एकमात्र परमेश्वरबाटको मुक्तिको उपाय हो भनेर भन्न पनि म लजाउँदिन। एकचोटि रोमी एकको अब 14-15-16 पदमा यसरी पढ्छौ। उसले भन्छ, म ग्रीकहरू र अन्य भाषीहरू दुवैको र बुद्धिमान र निर्बुद्धिहरू दुवैको ऋणी छु। मलाई ऋण छ, मैले केही दिनु छ, के दिनु छ, मैले सुसमाचार दिनु छ। अनि पावलले त भन्दैछ, मैले दिनुपर्ने कुरा चाहिँ सुसमाचार हो। 15 पद, त्यसैले उसले भन्छ, यसकारण सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म तयार छु। सबै मानिसहरूलाई, जहाँ सुकेको मान्छेलाई चाहिँ सुसमाचार सुनाउन चाहिँ के छु, तयार छु। एक चाहिँ उसले भन्छ, म सुसमाचार सुनाउन मलाई ऋणै छ, मैले सुसमाचार सुनै पर्छ, सुनाउनै पर्छ अरूलाई, ऋणी छु, ऋणी छु। दोस्रो कुरा चाहिँ म तयार पनि छु। त्यसैले तयार भनेको त मनको तयारी, उसको एकदम इच्छा पनि छ। ऋण मात्र भन्दाखेरि चाहिँ मलाई कर लाग्यो भन्ने पनि हुनसक्छ, तर त्यो पनि हो, कर पनि छ, हामीले दिनै पर्छ, ऋणी छु। तर उसले भन्छ, ऋणी मात्र छुइनँ, म चाहिँ तयार पनि छु, म इच्छुक पनि छु। के तपाईँले यो दुइटै कुरा भन्न सक्नुहुन्छ? तर उसले तेस्रो कुरा पनि गर्छ भन्ने भयो। लेप लेप क्यू तेस्रो कुरा अब 16 पदमा चाहिँ सुसमाचारको यहाँ कुरा गरिँदैछ। अनि पावल चाहिँ हाम्रो नमुना हो। मलाई ऋण छ, के को ऋण, सुसमाचार सुनाउने ऋण। म तयार छु, के को लागि तयार छु, सुसमाचार सुनाउन तयार छु। तेस्रो कुरा चाहिँ उसले भन्छ 16 पद, किनकि म ख्रीष्टको सुसमाचारसँग लजाउँदिन। तेस्रो कुरा चाहिँ उसले भन्दछ, मलाई सुसमाचारसित लाज लाग्दैन। सुसमाचारसँग पनि कसरी लजाउँ हामी? के परमेश्वर मुक्तिदातादेखि नै हामी लजाउन सक्छौ र लजाउने र लजाउन त सकिन्छ, मानिसहरू लजाउँछन्। पत्रुस लजाएको होइन, पत्रुसले भने मैले उहाँलाई चिनेको छैन, तिमी पनि उनकै चेला हो भनेर पत्रुसलाई भन्दाखेरि, अँ मलाई थाहा छैन तिमी के कुरा गर्दैछौ भनेर तीन तीन पटक ऊ प्रभु येशूको म चेला हुँ भन्न लजाए डराए। पावल हाम्रो नमुनाले भन्छ म ख्रिस्टको सुसमाचारसँग लजाउँदिन। जुन प्रभु येशू र मुक्तिदातालाई लाखौं करोड़ौं स्वर्गदूतहरूले अघि पढेका छन् स्वर्गमा पुज्दछन् त्यस्तो परमेश्वरसँग हामी लजाउने? जुन परमेश्वरले घाम जुन र ताराहरू यहाँ सृष्टि गरेर राखिदिनु भएको छ त्यसको सृष्टिकर्तादेखि हामी लजाउने? जुन प्रभु येशूले हामीलाई यस्तो प्रेम गरेर स्वर्ग छोडेर यो संसारमा मानिस बनेर आउनुभयो मर्नुभयो कसरी उहाँको उहाँदेखि लजाउने? कसरी हामी लजाउने भने हामी पापदेखि लजाउनुपर्छ, हामी लजाउने भने ती झुटा कुराहरूदेखि लजाउनुपर्छ। तर सत्य जीवित र पवित्र परमेश्वरसँग कसरी लजाउने? अनि पावलले यो तीनटा कुरा भनेपछि चाहिँ उसले किन म सुसमाचारदेखि लजाउँदिन भन्छ। उसले के भन्छ भने स्वर पदमा किनकि उसले कारण दिन्छ एकको स्वर किनकि विश्वास गर्ने हरेकका लागि मुक्तिका निम्ति यो परमेश्वरको सामर्थ्य हो। सुसमाचार चाहिँ परमेश्वरको सामर्थ्य हो भन्नेछ, सुसमाचारमा शक्ति छ भन्नेछ, सुसमाचारले यस्तो काम गर्न सक्दो भन्नेछ जुन कुनै कुराले गर्न सक्दैन। सुसमाचारसँग के शक्ति छ? सुसमाचारमा चाहिँ एउटा पापीलाई बचाउने शक्ति छ, मुक्तिका निम्ति सामर्थ्य हो। त्यसैले एउटा व्यक्तिलाई अन्धकारबाट उज्यालोमा लान सक्ने कुरा, एउटा नरक गइरहेको व्यक्तिलाई स्वर्ग पुर्याउने कुरा, एउटा अधर्मी व्यक्तिलाई धार्मिकता दिन सक्ने कुरादेखि कसरी म लजाउन सक्छु? पावलले भन्दैछ म लजाउँदिन, म तयार छु, म ऋणी छु, म लजाउँदिन। कसरी सुसमाचारमा यस्तो शक्ति भएको? एउटा व्यक्तिलाई मुक्ति दिने सामर्थ्य कसरी सुसमाचारमा भएको? उसले चाहिँ अब सत्र पदमा बताउँछ किनकि उसले भन्छ सत्र पद किनकि यसैमा भनेको सुसमाचारमा विश्वासद्वारा विश्वासका निम्ति परमेश्वरको धार्मिकता प्रकट भएको छ। उसले भन्छ यो कारण म सुसमाचारसँग लजाउँदिन, यो कारण म सुसमाचार सुनाउन तयार छु, यो कारण सुसमाचारको सबैलाई दिन म ऋणी छु। कारण किनभने चाहिँ सुसमाचारमा चाहिँ परमेश्वरको धार्मिकता पाइन्छ, सुसमाचारमा चाहिँ हामी अधर्मीहरूलाई चाहिएको कुरा नै पाइन्छ, संसारको सबै मानिसहरूलाई चाहिएको कुरा चाहिँ यसमा छ। अनि यो चाहिँ विश्वासद्वारा पाइन्छ, मतलब सित्तैमा पाइन्छ। अब कसरी लजाउने हो? जुन चाहिँ मानिसलाई सबभन्दा चाहिएको तर यो उपलब्ध गरिएको केवल एकजनाले विश्वास गरेर ऊ चाहिँ धार्मिकता पाउन सक्छ। अब यो महत्वपूर्ण शब्दमा आइपुग्यो धार्मिकता। सुसमाचारमा चाहिँ परमेश्वरको धार्मिकता पाइने कुरा रहेछ। जुन चाहिँ मानिसको कर्म, मानिसको काम र प्रयास, पूजा आजा र कुनै पनि असल कामले पाउन नसक्ने कुरा चाहिँ सित्तैमा परमेश्वरले सुसमाचारद्वारा प्रकट गर्नुभएको छ अथवा प्रबन्ध गर्नुभएको छ। त्यसैले कुरा चाहिँ यो विषयवस्तु चाहिँ यो हो मुख्य रोमीको पुस्तकमा चाहिँ के हो भने परमेश्वरको सुसमाचार, अनि परमेश्वरको सुसमाचारमा चाहिँ परमेश्वरको धार्मिकता प्रकट भएको छ, मानिसलाई प्रबन्ध गरिएको छ। त्यो कुरा बुझ्नलाई चाहिँ मान्छेलाई पहिला के बुझ्नुपर्छ त? हामीले भर्खर भनेको कुरा ओहो यो त चाहिने कुरा रहेछ भनेर बुझ्नलाई मान्छेले के बुझ्न खाँचो छ त? त्यो चाहिँ अब पावलले बताउन थाल्छ रोमीको एक अध्यायको 18 पददेखि। अनि यो खण्डमा चाहिँ अब के बताउन थाल्छ भने मानिसलाई एउटा कुरा चाहिएको छ भनेर चाहिँ उसले बताउन थाल्छ। एक अध्यायको पुरै भाग, त्यसपछि दुई अध्यायको पुरै भाग, अनि तीन अध्यायको आधा भाग चाहिँ एउटै कुरा उसले बताइरहेको छ। एउटा कुरा चाहिएको छ, एउटा कुरा मान्छेसँग छैन भनिरहेको छ। त्यो चाहिँ के हो भने मान्छेसँग चाहिँ धार्मिकता छैन, मान्छे चाहिँ पापी छ भन्ने कुरा चाहिँ उसले बताइरहेको छ। अनि त्यसैले मान्छेले चाहिँ आफ्नो रोगको महसुस नगरेसम्म उसलाई चाहिँ मलाई स्वस्थ चाहिएको रहेछ भन्ने कुरा पनि उसले भन्न सक्दैन। आफूलाई स्वस्थ नै लाग्छ, मलाई केही पनि भएको छैन जस्तो लाग्छ, जबसम्म उसले चाहिँ डाक्टरको रिपोर्ट हेर्दैन। तर मलाई चाहिँ भयंकर डरलाग्दो रोग लागेको रहेछ भनेर चाहिँ महसुस गरेपछि मात्रै उसले चाहिँ म कसरी स्वस्थ हुने त भन्ने उपाय खोज्छ। त्यसैले पावलले चाहिँ त्यो बताउँछ। तर हाम्रो अब खण्डमा चाहिँ कहाँ आइपुगेको छ भने उसले त्यो बताइसकेर अब पापी मानिसले धार्मिकता चाहिँ कसरी पाउँछ भनेर बताउँछ। एकचोटि चाहिँ 21 पददेखि म पढ्नेछु ल, रोमी 3 को 21। यस्तै नै अध्ययन हामीले गर्यौं तर अलिकति दोहोर्याउँदाखेरि हामीलाई यो कुराहरू यसो बुझ्न सम्झना गर्न सहायता हुन्छ। 21 पदबाट, तर अब त बिना व्यवस्था नै परमेश्वरको धार्मिकता प्रकट भएको छ, जसको गवाही व्यवस्था र भविष्यवक्ताहरूले दिन्छन्। अर्थात परमेश्वरको धार्मिकता यो येशु ख्रिस्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ, किनभने त्यहाँ कुनै भिन्नता छैन, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन् र उहाँको अनुग्रहद्वारा ख्रिस्ट येशुमा भएको छुटकाराको कारणले तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्। उहाँलाई परमेश्वरले प्रायश्चित ठहराउनुभयो, जो उहाँको रगतमा गरिएको विश्वासद्वारा कार्यकारी हुन्छ। यो चाहिँ परमेश्वरको सहनशीलतामा पहिले गरिएका पापहरूको क्षमाको विषयमा आफ्नो धार्मिकता प्रकट गर्नका निम्ति हो। यो चाहिँ आफू न्याय हुन र येशुमाथि विश्वास गर्नेलाई धर्मी ठहराउनेवाला हुनलाई वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नका निम्ति हो। यसो सरस्वती पढ्दाखेरि बुझ्न अलिकति गाह्रो छ, यो के भनेको अलिअलि बुझे जस्तो पनि लाग्छ, तर लामो लामो वाक्य छ। त्यसैले यसलाई चाहिँ बिस्तारै हामीले टुक्रा टुक्रा गर्दै खानुपर्छ यो चाहिँ है। त्यसैले आज चाहिँ मुख्य चाहिँ तीनटा शब्द हेर्न लागेको छ। दुईटा चाहिँ यही खण्डमा छ, एउटा खण्ड चाहिँ रोमी 5 छ है, अनि एउटा ठाउँमा पनि छ। पहिला चाहिँ हामी 24 पदमा यो छुटकारा भन्ने शब्द देख्छौँ। यहाँ लेखेको छ, र उहाँको अनुग्रहद्वारा ख्रिस्ट येशुमा भएको छुटकारा भनेको छ। अनि अस्ति पनि अध्ययन गरिसक्यौँ हामीले, यो छुटकारा भनेको चाहिँ दाम तिरेर किन्नु अथवा छुटाउनु, दाम तिरेर छुटाउनु भन्ने छ अर्थ। अनि यसले चाहिँ हामीलाई चाहिँ प्रभु येशु ख्रिस्टको बहाएको रगतले चाहिँ दाम तिरेको हो भन्ने कुराको हामीलाई सम्झना दिलाउँछ। तर अझ यसको विषयमा हामी सोच्न चाहन्छौँ, छुटकारा एउटा होइन। दोस्रो शब्द चाहिँ हामीले अध्ययन आज गर्न लागिरहेको शब्द पनि चाहिँ यही खण्डमा चाहिँ यो चाहिँ 25 पदमा छ। यहाँ भनेछ, उहाँलाई भनेको ख्रिस्टलाई परमेश्वरले प्रायश्चित ठहराउनु भयो, जो उहाँको रगतमा गरिएको विश्वासद्वारा कार्यकारी हुन्छ। के भनेको यो? एक त प्रायश्चित भन्ने शब्द के हो? त्यसैले दुईटा शब्द तपाईँले अब अर्थ अहिले तपाईँलाई अलिकति अस्पष्ट होला, तर तपाईँले भण्डारण गर्नुहोस् होइन। छुटकारा भन्ने माने आज सिक्न लागिरहेका छौँ है, दोस्रो चाहिँ प्रायश्चित भन्ने माने पनि अहिले सिक्न लागिरहेका छौँ है। त्यसैले एक किसिमको तपाईँको उत्सुकता पनि हुनुपर्ने, ओहो यो दुईटा बाइबलको परमेश्वरको वचनबाट यो माने आज हामी सिक्न पाउँछौँ, परमेश्वर मलाई बुझ्न सहायता गर्नुहोस्, मेरो आँखा खोलिदिनुहोस् भनेर हामीले प्रार्थना गर्दै अगाडि बढ्नुपर्छ। तेस्रो शब्द चाहिँ एकचोटि रोमी 5 पल्टाउनु सँगसँगै, रोमी 5:10 पदमा यहाँ लेखेको छ, किनकि शत्रु हुँदाखेरि उहाँको पुत्रको मृत्युद्वारा परमेश्वरसित हाम्रो मिलाप भयो भनेको छ। मिलाप भयो, त्यसको शब्द चाहिँ यो हो मिलाप। त्यसैले हामीले आज सिक्न लागेको तीनटा शब्दहरू के हुन्? पहिलो चाहिँ दाजुभाइहरूले भनिदिनुहोस् त, पहिलो शब्द चाहिँ छुटकारा, दोस्रो शब्द चाहिँ दिदीबहिनीले भनिदिनुहोस् त प्रायश्चित, अनि तेस्रो शब्द फेरि दाजुभाइहरूलाई पालाउँछ, कुन चाहिँ शब्द हामीले माने सिक्न लागिरहेछौँ? मिलाप है। अब तीनवटा शब्दहरू कम्तीमा त्यो शब्द त सम्झनु पर्यो पहिला, छुटकारा, प्रायश्चित र मिलाप। र हामी चाहिँ त्यही क्रममा जानेछौँ। अब एफएससी एक अध्यायमा पल्टाउनुहोस् त, एफएससी एक अध्यायमा पहिलो कुरा, यो तीनटै शब्दहरू, तीनटै यो छुटकारा, प्रायश्चित, मिलाप भन्नेले चाहिँ प्रभु येशु ख्रीष्टको क्रुसको मृत्युले के उपलब्धि ल्यायो भन्ने कुराको तीनटा बयान गर्दछ। येशु ख्रीष्ट क्रुसमा मरेर के भयो त, तीनटा कुरा भयो भन्ने छ। एउटा चाहिँ छुटकारा भन्ने कुरा भयो, अर्को चाहिँ प्रायश्चित भन्ने कुरा भयो, अनि तेस्रो चाहिँ मिलाप भन्ने कुरा भयो। ठिक छ है, कान सुन्न गाह्रो छ भने अलिक अगाडि अनुभव सुनिन्छ त्यहाँबाट, मेरो स्वर पनि सानो छ, अहिले त माइक्रोफोन पनि छैन, सुनिन्छ अगाडि आउनु भन्छ नि, म बिस्तारै सिकाउँछु होइन, आउनु अगाडि आउनु, सिगु सिगु लाज नमानौ, यो त तपाईँहरूकै गाउँ हो नि टिस्टुङ, है पो बाहिरको छ होइन, जहिले पनि यहीँ बस्नु भन्छ नि, भन्नु उहाँ जहिले पनि यहाँ बस्नुहुन्छ, तपाईँ जहिले पनि यहीँ बस्नु। तीनटा शब्दले चाहिँ प्रभु येशु ख्रीष्टको महान क्रुसको कार्यलाई बयान गर्दैछ। त्यो बुझ्नु जस्तो अरू कुरा केही पनि छैन। येशु ख्रीष्टको क्रुसको मृत्यु सबभन्दा ठूलो घटना हो परमेश्वरको लागि, हामीलाई पनि त्यही नै हुनुपर्ने हो। जति त्यो बुझिन्छ त्यति हाम्रो जीवन बदलिन्छ, जति हामीले गहिरेर क्रुसको महान कार्यलाई हेर्छौँ त्यति हामी मुक्तिको निश्चयतामा बलियो हुन्छौँ, त्यति नै हामीलाई पवित्र जीवन जिउने उत्साह मिल्छ। त्यसैले प्रभु येशूको क्रुसको मृत्युले छुटकारा भन्ने कुरा ल्याएको रहेछ, त्यसको माने के हो? प्रभु येशू ख्रीष्टको मृत्युले प्रायश्चित भन्ने कुरा ल्याएको रहेछ, त्यसको माने के हो? र प्रभु येशू ख्रीष्टको मृत्युले चाहिँ मिलाप भन्ने कुरा ल्याएको रहेछ, त्यसको माने के हो? अब एफएससी एकको साथ म पढ्नेछु, अलिकति पछाडि परेको छ यहाँ, एफएससी एकको साथ यहाँ पढ्छौ, उहाँमा हामीले उहाँको अनुग्रहको धन अनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात पापहरूको क्षमा पाएका छौं। ख्याल गर्नुभयो, छुटकारा भन्न साथ सँगसँगै के शब्द गएछ? रगत भन्ने कुरा गएछ। छुटकारा भन्न साथ उहाँको मृत्युको कुरा त्यहाँ सँगसँगै आएको छ, त्यसैले छुटकारा त उहाँको मृत्युको बाट आएको उपलब्धिको बयान हो, अरू केही पनि होइन, उहाँको क्रुसको मृत्युको कुरा हो जसको कारणले चाहिँ छुटकारा भन्ने कुरा आएको छ। फेरि पढ्छु, उहाँमा हामीले उहाँको अनुग्रहको धन अनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात पापहरूको क्षमा पाएका छौं। छुटकारा भन्ने कुरा बुझ्नलाई चाहिँ एउटा प्रश्न सोधेर यो बुझ्न हामीलाई मदत हुन्छ। कुन चाहिँ प्रश्न? प्रश्न चाहिँ यो हो, म कसरी पापको दासत्वबाट छुटकारा पाउन सक्छु है, म पापको कमारो हुनबाट म कसरी स्वतन्त्र हुन सक्छु? त्यो प्रश्नको जवाब चाहिँ यो छुटकारा भन्ने शब्दले बयान गर्ने कुरामा चाहिँ सम्बन्ध छ। हामीले एउटा भजन गाउने गर्छौँ, त्यो चाहिँ 100 मैले पत्ता लाउन सक्दिनँ होला, मुक्त भनी ए त्यो 200 हो होइन, 201 यसरी गाउने गर्छौँ, 201 होइन, मुक्त भनी, कसैलाई याद छ बताउन मन लाग्छ? 172 यसरीमा हेरिदिन्छ है, अस्तिको शनिबार पनि गाएको जस्तो लाग्छ, मुक्त भनी बताउन मन लाग्छ मुक्त थुमाको रगतले, मुक्त भए अनन्त कृपाले सदा उनकै सन्तान भए, मुक्त मुक्त थुमाको रगतले मुक्त, मुक्त भनी बताउन मन लाग्छ सदा उनकै सन्तान भए। मुक्त छुटकारा एउटै कुरा हो, मुक्त हुनु छुटकारा हुनु स्वतन्त्र पारिनु। अनि थुप्रै गीतहरू भजनहरू हामीले गाउँछौ छुटकाराको बारेमा, तर त्यो गाउँदाखेरि हामीलाई त्यो शब्दको माने छैन भने त्यति हामीले त्यति आशिष पाउँदैन हामीले, होइन? मिठो लाग्ला, कति राम्रो स्वर, कति राम्ररी गुन्जिएको हाम्रो हल जस्तो लाग्ला तर हामीले चाहिँ त्यसको माने बुझ्यो भने त्यो भजन गाउँदाखेरि तपाईँले अर्कै आशिषको अनुभव गर्नुहुनेछ, अर्कै किसिमको धन्यवाद हुन्छ, अर्कै किसिमले गाउन थाल्नुहुन्छ। त्यहाँ याद गर्नुहोस् इजरायलीहरू मिश्रबाट निकालिन अगाडि चाहिँ उनीहरू त्यो देशमा मिश्रीहरूको दासहरू थिए। त्यो भयंकर दासत्वबाट परमेश्वरले उनीहरूलाई छुटाउनु भयो। त्यसबाट उनीहरू छुटेपछि उनीहरूको स्वतन्त्रता चाहिँ यति ठूलो थियो उनीहरूको लागि, उनीहरूले गीत गाउन थाले। बाइबलमा कहिले पनि त्योभन्दा अगाडि गीत गाएको कुरा उल्लेख छैन। पहिलोचोटि गीत गाएको भनेको नै जब लाल समुद्र पार गरेर चाहिँ उनीहरू पारीपट्टि जब उभिए, प्रस्थानको पन्ध्र अध्यायमा उनीहरूले भजन गाएको कुरा छ। हामी स्वतन्त्र भयौँ, अब कहिले पनि मिश्रीहरूले हामीलाई चाहिँ दासत्वमा पार्ने छैन। अब लाल समुद्रले हामीलाई छुट्टाइसक्यो, उनीहरू चाहिँ लाल समुद्र डुबिसके, अब चाहिँ हामी स्वतन्त्र छौँ के गर्नलाई, अब हाम्रो परमेश्वरको सेवा गर्नलाई। अनि त्यसैले अर्को कुरा के छ भने छुटकारामा चाहिँ उनीहरू चाहिँ को नयाँ मालिक भएको छ, उनीहरूको पुरानो मालिकबाट उनीहरू छुटेर नयाँ मालिकको अब उनीहरू सेवा गर्न थालेको छ। त्यसैले तपाईँले आफूलाई सोच्नुहोस् अब, म पहिला जुन कुराको मालिक थिएँ है त्यसबाट म छुटकारा पाएको छु कि छैन, म पुरानै मालिकको सेवा गरिरहेको छु कि अहिले पनि, कि म चाहिँ अब नयाँ मालिकको सेवा गर्दैछु। अनि ठूलो मूल्य तिरिएको थियो त्यो छुटकारा पाउनलाई। त्यहाँ चाहिँ उनीहरूले चाहिँ पाठोको एउटा रगत चौकसमा लगाउने कुरा थियो, अनि उनीहरूले चाहिँ त्यो छुटकाराको महसुस चाहिँ गरेकै हो उनीहरूले है। त्यसैले छुटकारामा चाहिँ उनीहरू पापबाट उनीहरू स्वतन्त्र भएको कुरा छ। त्यसैले के याद गर्नुहोस् भने छुटकारा भनेर सोच्ने बित्तिकै चाहिँ दाम तिरेर किनेको त भइहाल्यो, दाम तिरेर छुटाएको, तर महत्वपूर्ण कुरा यसमा के छ भने यो चाहिँ पापसित सरोकार राख्ने कुरा रहेछ। छुटकारा भनेको चाहिँ पापसँग जे सरोकार थियो त्यसबाट चाहिँ मलाई छुटाइएको छ। छुटकारा केबाट छुटकारा? पापबाट छुटकारा, हामीले बुझ्नुपर्ने थियो, पापबाट छुटकारा, ठूलो मूल्य तिरेन। अनि एक्चुअली रोमी छ अध्यायमा पल्टाउनुहोस् मसँग, रोमी छ अध्याय रोमी छ अध्यायको 17 पद पढौँ, रोमी छको 17। तर परमेश्वरलाई, रोमी छको 17, रोमी छको 17, तर परमेश्वरलाई धन्यवाद होस् तिमीहरू पापका दास थियौ तापनि तिमीहरूले हृदयबाट चाहिँ शिक्षाको त्यस रूपलाई पालन गरेका छौ जसको जिम्मामा तिमीहरू सुम्पिएका छौ। तिमीहरू पापका दास छौ भनेको छैन, थियौ भनेछ। त्यसैले प्रभु येशु ख्रिस्टको मृत्युले चाहिँ विश्वास गर्ने व्यक्तिलाई चाहिँ पापको दासत्वबाट उसलाई चाहिँ छुटाउँदछ अनि उसलाई चाहिँ अर्को मालिकको दास बनाउँछ। त्यो चाहिँ हामी 22 पदमा हेर्नुहोस् त, रोमी 6:22। तर अब त पापबाट स्वतन्त्र पारिएपछि र परमेश्वरका दासहरू भएपछि तिमीहरूले पवित्रताका निम्ति आफ्ना फल फलाउँछ अनि अन्त चाहिँ अनन्त जीवन हो। त्यसैले नयाँ मालिक चाहिँ अब परमेश्वर हुनुभएको छ र विश्वासी चाहिँ परमेश्वरको दास हो। तपाईँको जीवनमा यो भयंकर परिवर्तन चाहिँ भयो कि भएन है? तपाईँले भन्न सक्नुहुन्छ म एक समय पापको दास थिएँ तर अब चाहिँ म परमेश्वरको दास भएको छु। अब दोस्रो कुरा चाहिँ अब हामी बुझ्न चाहन्छौँ प्रायश्चित। अब यो बुझ्नलाई पनि अर्को प्रश्न सोधेर चाहिँ हामी बुझ्ने प्रयास गर्नेछौँ है। प्रायश्चित भन्ने शब्द बुझ्नलाई चाहिँ सोध्नुपर्ने प्रश्न चाहिँ के भने पाप संसारमा जुन भएको छ त्यसले गर्दा चाहिँ परमेश्वरको अब न्याय त्यसले मागिरहेको छ, दण्ड हुनुपर्छ भनेर। प्रश्न चाहिँ के भने परमेश्वरको यो न्याय कसरी सन्तुष्ट हुन सक्छ त? परमेश्वरको यो न्याय कसरी पूरा हुन सक्छ अथवा सन्तुष्ट हुन सक्छ त? न्यायले के भन्दैछ? पापीलाई दण्ड दिनै पर्छ, पापको सजाय त्यहाँ पूरा हुनै पर्दछ भनेर भनिरहेको छ पापले गर्दाखेरि। तर अब प्रभु येशु ख्रिस्टको क्रुसले चाहिँ यसको जवाब दिन्छ है कि परमेश्वरको न्याय चाहिँ यसरी पूरा हुन सक्छ, परमेश्वरको पापमाथि आउनुपर्ने दण्ड चाहिँ यसरी सन्तुष्ट हुन सक्छ भनेर चाहिँ प्रभु येशु ख्रिस्टको मृत्युले देखाइरहेको छ। फेरि त्यही रोमी 3 अध्यायमा हेर्नुहोस् त, रोमी 3 को अनि 25 पदमा यहाँ भनेको छ उहाँलाई भनेको प्रभु येशु ख्रिस्टलाई परमेश्वरले पिताले प्रायश्चित ठहराउनुभयो जो उहाँको रगतमा गरिएको विश्वासद्वारा कार्यकारी हुन्छ। यहाँ पनि देख्नुभयो प्रायश्चितको कुरा गर्दाखेरि चाहिँ फेरि उहाँको रगतको कुरा गरेको छ है। त्यसैले फेरि प्रायश्चित चाहिँ के को बारेमा हो? उहाँको क्रुसको मृत्युको कुरा हो, अरू केही होइन। उहाँको क्रुसको मृत्युले केही न केही उपलब्धि ल्याएको छ। यहाँ चाहिँ अब बेग्लै खालको उपलब्धिको कुरा गर्दैछ। एउटा उपलब्धि त गरिसक्यो, छुटकारा, पापको दास भएकाहरूलाई चाहिँ त्यहाँबाट स्वतन्त्र पार्न सक्ने उहाँको क्रुसको मृत्युले गर्दो रहेछ। कसरी गर्दो रहेछ? दाम तिरेर है, छुटकाराको दाम तिरेर। तर यहाँ चाहिँ को कुरा चाहिँ अब बेग्लै कुरा हो। यो चाहिँ परमेश्वरको न्याय कसरी सन्तुष्ट हुन सक्छ अथवा परमेश्वरको इन्साफ कसरी सन्तुष्ट हुन सक्छ? एक्चुली पहिलो योहन्ना 4 जाउँ। अब पहिलो योहन्ना 4 पहिलो योहन्ना 4:10 लेखेको छ प्रेम गर्नुहोस् पहिलो योहन्ना 4:10 प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गर्यौं भनेर होइन तर उहाँले हामीलाई प्रेम गर्नुभयो र आफ्ना पुत्रलाई हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनलाई पठाउनु भयो। आफ्नो पुत्रलाई चाहिँ हाम्रा पापहरूको निम्ति प्रायश्चित हुनलाई पठाउनु भयो। त्यसैले अब हामीले सोचौँ है परमेश्वर यो प्रायश्चित बुझ्न खोजिरहेछ अनि कहाँबाट सुरु गर्नु भने पहिला चाहिँ परमेश्वर एउटा गुणबाट। परमेश्वर पूर्ण रूपमा धर्मी र न्यायी हुनुहुन्छ अनि
कुनै अपराधी उसका ल्याइयो एउटा संसारकै न्यायकर्तालाई सम्झाऊ एउटा न्यायाधीशलाई अनि ऊ चाहिँ एउटा असल न्यायाधीश हो भने चाहिँ कुनै पनि अपराधीलाई ल्यायो भने त्यो अपराधीलाई दण्ड नदिइकन त्यो न्यायाधीशलाई सन्तुष्ट हुँदैन दण्ड नदिकन पठायो भने उसलाई के महसुस हुन्छ मैले चाहिँ न्याय पूरा गरेको छैन उसलाई सन्तोष लाग्दैन मैले त न्याय पूरा गर्नु पर्थ्यो म त न्यायाधीश हुँ मैले त उसलाई सजाय दिनुपर्ने थियो त्यतिकै जान दिएँ भनेर उसलाई चाहिँ छटपटी हुन्छ परमेश्वर पनि एकदम न्यायी र धर्मी भएकोले उहाँले चाहिँ पापलाई दण्ड दिनै पर्छ अनि प्रभु येशु ख्रीष्ट चाहिँ क्रुसमा हाम्रो पापको लागि दण्ड भोग्नुभयो अनि उहाँले पूरै दाम तिर्नुभयो एकचोटि यहाँ नजिक छ पहिलो योहन्ना दुईको दुईमा हेर्नुहोस् पहिलो योहन्ना दुईको दुई अनि उहाँ हाम्रा पापहरूको निम्ति प्रायश्चित हुनुहुन्छ फेरि यो शब्द प्रभु येशु चाहिँ हाम्रा पापहरूको निम्ति प्रायश्चित हुनुहुन्छ अब हामीले सुसमाचार धेरै अगाडिदेखि सुन्दै प्रभु येशु हाम्रो क्रुसको लागि मर्नुभएको भनेर त बुझ्दै आएको छ तर हामी चाहिँ अलिकति तीन तरिकाले हेर्न चाहिरहेछौँ यसलाई यो क्रुसको मृत्युमा चाहिँ एउटा चाहिँ पापबाट छुटाउने कार्य रहेछ पापको दासत्वबाट छुटाउनलाई चाहिँ उहाँले दाम तिर्नु पर्यो उहाँ रगत बगाउनु पर्यो त्यसलाई छुटकारा भनिँदो रहेछ अब उहाँ चाहिँ हाम्रो मालिक हुनुभएको छ अब हामी चाहिँ पापको दास होइन उहाँको दास भएको छ यो चाहिँ छुटकाराले हामीलाई यो सिकाउँदो रहेछ तर प्रायश्चितले के सिकाउँछ प्रायश्चितले चाहिँ परमेश्वरको न्याय जुन चाहिँ न्यायले चाहिँ हामीलाई दण्ड दिनु पर्थ्यो त्यो दण्ड चाहिँ प्रभु येशूले पूरा गर्नुभएछ आफू मर्नु भएर अनि त्यसैले अस्ति पनि भनेको थिएँ फेरि एकचोटि सम्झना गराउँछु है जुन भेट हुने पालमा चाहिँ सबभन्दा भित्री भागमा चाहिँ त्यो कृपा आसन भन्ने ढकनी थियो जसले चाहिँ सन्दुकले ढाकेको हुन्थ्यो अनि अनि यो प्रायश्चित भन्ने शब्द पुरानो नियम चाहिँ ढाक्नु भन्ने शब्दबाट आउँछ ढाक्नु अथवा लेप्नु पनि प्रयोग भएछ नुहको जहाजलाई चाहिँ केले लिपेको थियो अलकत्राले पानी नछिरोस् भनेर शब्द चाहिँ त्यही हो ढाक्नु है अनि त्यसले चाहिँ सन्दुकलाई ढाकेको थियो पुरै ढाकेको थियो आधा ढाकेको थिएन पुरै ढाकेको थियो के ढाकेको थियो त्यहाँभित्र चाहिँ परमेश्वरको के थियो दस आज्ञा थियो परमेश्वरको दस आज्ञा त न्यायी छ धर्मी छ पवित्र छ असल छ अनि त्यो दस आज्ञा त हामीले तोडेको छ अनि दस आज्ञाले चाहिँ भित्रबाट मानव के कराइरहेछ पापी मर्नै पर्छ जसले पाप गर्छ जसले यो व्यवस्था भङ्ग गरेको छ परमेश्वरको पवित्र व्यवस्था उसलाई दण्ड दिनै पर्छ भनेर चाहिँ त्यो व्यवस्थाले चाहिँ भित्रबाट मानव चिच्याइरहेको छ अनि त्यसैले यो व्यवस्था राखेको सन्दुक चाहिँ कसैले पनि नभेट्ने ठाउँमा पर्दाले छेकेर भित्र राखिन्थ्यो कोही पनि त्यहाँभित्र जानु हुँदैन थियो तर वर्षको एक दिन चाहिँ महापुजारीभित्र गएर रगत छर्किन्थ्यो त्यो कृपा आसनमाथि अथवा त्यो सन्दुकको ढकनीमाथि अनि वर्षको एक दिन भित्र गएर त्यो रगत छर्किने दिनलाई चाहिँ यहुदीहरूले चाहिँ प्रायश्चितको दिन भन्थे त्यही शब्द फेरि प्रायश्चितको दिन अनि त्यो शब्द जुन कृपा आसन भनेर पुरानो नियममा भनेको छ है वास्तवमा त्यो शब्द चाहिँ त्यही ढाक्नु भन्ने शब्दबाट आउँछ अथवा प्रायश्चित भन्ने शब्द त्यसैले त्यो ढकनी र त्यहाँ छर्किएको रगतले चाहिँ हामीलाई अब प्रायश्चित भनेको के हो बताइरहेको छ जब त्यो रगत छर्किन्थ्यो अब त्यसले चाहिँ के सन्देश दिइरहेको थियो भने दण्ड पूरा भएको छ दोषीको सट्टामा अर्को एकजना निर्दोष मरिदिएको छ किनभने त्यहाँ चाहिँ एउटा पशु बलिदान हुन्थ्यो अनि त्यसैले अब परमेश्वर कृपा देखाउन सक्नुहुन्छ त्यसैले यहाँ चाहिँ परमेश्वर कृपा आसनमा बसिरहनु भएको छ अब सारा इजरायलको प्रतिनिधि पनि यहाँभित्र आएर ऊ मर्ने छैन आउन सक्छ पर्दा खोलेर आऊ त्यो सन्देश दिइरहेको थियो त्यो रगतले चाहिँ त्यसैले यहाँ चाहिँ परमेश्वरको इन्साफ पूरा भएर परमेश्वर अब सन्तुष्ट भएर परमेश्वरले अब दया देखाउन मिल्ने भन्ने कुरा आउँछ. त्यसैले येशु ख्रिस्टको रगतले चाहिँ के अरे उहाँको मृत्युले चाहिँ यहाँ त अर्को कुरा पनि पूरा गरेको रहेछ. त्यो के भने परमेश्वरलाई नै सन्तुष्ट बनाएको रहेछ. परमेश्वरलाई नै अब चाहिँ मेरो न्याय पूरा भयो, अब पापीहरूलाई मेरो पूरा अनुग्रहमा उनीहरूलाई म अगाल्न सक्छु, मेरो पूरा अनुग्रहमा उनीहरूलाई म स्वर्गीय ल्याउन सक्छु, मेरो पूरा दयामा उनीहरूको सबै पाप क्षमा गर्न सक्छु, किनभने मेरो न्याय पूरा भइसक्यो. अब मलाई चाहिँ मेरो न्याय पूरा भएको छैन भन्ने मलाई असन्तुष्ट छैन. मेरो प्रिय पुत्र येशु ख्रीष्टले चाहिँ प्रायश्चित गरिदिएको छ. अनि त्यसैले बाइबलमा कसरी बयान गरेछ भने परमेश्वर पिताले चाहिँ आफ्नो पुत्रलाई चाहिँ प्रायश्चित हुनलाई ठहराउनु भएर, अनि अस्ति अध्ययन गरेको थिएँ मैले त्यो मुडालाई पनि अघि सारेको थिएँ नि, ठहराउनु भएको मतलब चाहिँ अगाडि सार्नुभयो, अर्थात् पूरा संसारको अगाडि चाहिँ एकदमै गोप्य रूपले होइन, प्रभु येशु ख्रीष्टको मृत्यु चाहिँ एकदम सार्वजनिक रूपमा चाहिँ उहाँले प्रकट गर्नुभयो. म सन्तुष्ट छु अब सारा संसारको पाप अब तिरिसकियो मेरो पुत्रले, त्यसैले म चाहिँ अब अनुग्रह देखाउन सक्ने भएको. बुझ्नुहुन्छ हामीले चाहिँ परमेश्वरको पट्टिबाट पनि हेर्नुपर्छ क्रुसलाई. पापको पट्टिबाट हेर्दाखेरि चाहिँ छुटकारा भन्ने बुझ्छौँ, परमेश्वरको पट्टिबाट हेर्दाखेरि चाहिँ प्रायश्चित भन्ने देख्छौँ. अब तेस्रो पट्टिबाट हेर्न लागिरहेछ. तेस्रो पट्टि त्यो चाहिँ यो मिलाप भन्ने शब्द हो. रोमी पाँचमा जाउँ फेरि. बुझ्नुहुन्छ है, यदि प्रभु येशु ख्रीष्टको क्रुसको मृत्यु बलिदान नभएको भए परमेश्वर हामीलाई चाहिँ अनुग्रह देखाउन मिल्दैन थियो. अनुग्रह हुन त छाड्नुहुन्न थियो, अनुग्रह त्यो उहाँ अनुग्रह नै हो, प्रेम नै हो उहाँ, तर देखाउन मिल्दैन थियो, अन्याय हुन्थ्यो होइन. शैतानले उहाँलाई औँला ठहराउन मिल्दैन, मलाई चाहिँ नरकमा थाल्ने, उनीहरूलाई चाहिँ किन बचाउने, तर अहिले ठडाउन सक्दैन उसले. अन्त ठडायो भने परमेश्वरले के भन्नुहुन्छ, क्रुसमा हेर प्रायश्चित भइसक्यो. अनि त्यसलाई अति नै सुन्दर शब्द छ त्यो, त्यसलाई विचार गर्नुहोस्, अलिकति अध्ययन गरेँ मैले तर त्यसलाई विचार गर्नुहोस् है. अनि वास्तवमा चाहिँ एउटा कुरा पनि थपौँ, जुन तपाईँलाई थाहा छ फरेसी र एउटा महसुल उठाउने प्रार्थना गर्न गएको थियो नि लुका 18 अध्यायमा. अनि महसुल उठाउनेको के अरे फरेसीको प्रार्थना तपाईँलाई याद छ होइन, उसले चाहिँ मैले यस्तो यस्तो गरेछु भनेर चाहिँ उसले चाहिँ आफूलाई धर्मी ठहराउँदै थियो. तर पापीले के प्रार्थना गरेको थियो तपाईँलाई याद छ, के प्रार्थना गरेको थियो भन्नुहोस् त, याद छ जस्तो छ भन्नुहोस् न. हो, उसले प्रार्थना गरेको चाहिँ के थियो भने उसले छाती पिट्दै उसले चाहिँ एकदमै पश्चातापी भएर रुँदै के प्रार्थना गर्यो भने हे परमेश्वर म पापीमाथि के गर्नुहोस् रे, दया गर्नुहोस्. अब सोच्नुहोस् के भन्दैछ उसले, दया. दया भन्ने शब्द चाहिँ कृपा नै हो. अनि त्यो शब्द जुन त्यहाँ प्रयोग भएको छ वास्तवमा त्यो कृपा आसनको कुरा गरिरहेको छ उसले. कृपा आसनको कुरा गरे, ऊ यहुदी हो है. कहीँ पनि बाइबलमा रगत बिना दया देखाउने भन्ने कुरै छैन, बलिदान बिना क्षमा भन्ने त कुरा छँदै छैन बाइबलमा कतै पनि. त्यसैले त्यो यहुदी महसुल उठाउने पापीले पनि के भन्दैछ भने हे परमेश्वर मेरो लागि तपाईँसित कृपा आसन छ कि छैन, त्यसरी प्रार्थना गर्दैछ, त्यसरी भन्न सक्छ. मेरो लागि चाहिँ त्यो कृपा आसन भइदिए हुन्थ्यो. संसारको मानिसहरूले जुन चाहिँ परमेश्वर मलाई दया गर्नुहोस् त्यस्तो खालको चाहिँ होइन, मलाई धेरै दुःख भयो होइन, मलाई दया गर्नुहोस् होइन, त्यो त्यस्तो खालको थियो. यो चाहिँ के हो भने मलाई चाहिँ म पापीको लागि चाहिँ एउटा बलिदानद्वारा अथवा एउटा प्रायश्चितको कुरा गर्दैछु. उसले चाहिँ प्रायश्चित मागिरहेछ, प्रायश्चित मेरो लागि चाहिँ होस् भनेर चाहिँ बिन्ती गरिरहेछ. हुन्छ. अब रोमी पाँच अध्याय होइन, अब एउटा शब्द बाँकी छ हाम्रो आजको अध्ययनमा. रोमी पाँचको दश पदमा यहाँ लेखेको छ, किनकि शत्रु हुँदाखेरि उहाँको पुत्रको मृत्युद्वारा परमेश्वरसित हाम्रो मिलाप भयो. अब देख्नुभयो यहाँ पनि मिलाप भन्नासाथ प्रभु येशु ख्रिष्टको मृत्यु के अरे परमेश्वरको पुत्र प्रभु येशु ख्रिष्टको मृत्युको कुरा गरे. देख्नुभयो, त्यसले सबै यो बाइबलबाट नै हामीले यो परिभाषाहरू पाउँदैछ. मैले बनाएको परिभाषा होइन, बाइबलले नै कुन अर्थ खोल्दैछ भने यो मिलाप भन्ने कुरा चाहिँ प्रभु येशु ख्रिष्टको मृत्युले ल्याएको एउटा उपलब्धि हो. प्रभु येशु ख्रिष्टको मृत्युले के पायो यहाँ भन्दैछ, मिलाप भयो. अब यो बुझ्नलाई चाहिँ फेरि अर्को शब्द अर्को प्रश्न राखेर चाहिँ त्यसलाई बुझ्नलाई मद्दत हुन्छ. चाबी प्रश्न के हो भने यसमा चाहिँ एउटा पापी मानिस परमेश्वरसित कसरी ठिक सम्बन्धमा आउन सक्छ. अब त्यो शब्द चाहिँ मिलाप भन्ने अब हामीले बुझ्न कोसिस गरेका छौँ. यो मिलाप भन्ने शब्द ग्रिक भाषामा चाहिँ यसको ठेट माने यसको शाब्दिक माने चाहिँ के हो भने पुरै बदलिनु भन्ने हो. पुरै बदलिनु के भन्न खोजेको, उदाहरणको लागि चाहिँ पहिलो कुरन्थी सात अध्याय नजाउँ. पुरै बदलिनु रे सम्बन्धको कुरा गर्दैछ कि, सम्बन्ध पुरै बदलिनु, दुईजना व्यक्तिको बीचको सम्बन्ध. यहाँ चाहिँ श्रीमान श्रीमतीको कुरा गर्दैछ. पति पत्नी दुईजना छन्, उनीहरूको बीचमा चाहिँ झगडा भएछ है. यो पापी संसारमा त्यो नौलो कुरा होइन. सबभन्दा प्रेमिलो र घनिष्ठ सम्बन्धको बीचमा चाहिँ झगडा भयो. अनि बाइबलमा त्यस्तो कुराको औषधि दिएछ. पहिलो कुरन्थी सात अध्यायमा अनि यहाँ भने छ एघार पदमा, एघार पदमा पहिलो कुरन्थी सातको एघार, तर ऊ छुट्टिएर बसी भने पनि विवाह नगरी बसोस्. एउटा चाहिँ विकल्प के रहेछ, एउटा केटी मान्छे उसको बिहा भयो तर त्यहाँ पछि चाहिँ अब बस्न उनीहरूको ठिक छैन सम्बन्ध. अनि यदि त्यो पत्नी चाहिँ छुट्टिएर बस्छ भने पनि अब ऊ बस्नै सक्दिन भन्छ भने उसले चाहिँ विवाह नगरी बसोस् भनेछ एकातिर होइन. वा अर्को विकल्प पनि छ अरे, वा आफ्ना पतिसँग मेल गरोस् रे. हाम्रो शब्द यहाँ छ मेल गरोस्, मिलाप गरोस्. अनि पतिले पनि आफ्नी पत्नीलाई नत्यागोस् त्यसरी भन्दैछ. त्यसैले अब भनौँ न पति पत्नी बीचमा चाहिँ मित्रता भएन, सम्बन्ध ठिक छैन, आपसमा झगडा भइरहेछ. अब आवश्यक त के छ भने त्यो दुईजनाको झगडा चाहिँ सकिएर होइन दुईवटाको चाहिँ अब मित्रता हुनु परेछ, मिलाप हुनु परेछ. अब त्यो हुनलाई त त्यो त्यतिकै हुन्छ त त्यो हुनलाई के हो भने केही कुरा पुरै बदली हुनु पर्यो. अब शब्द त्यहाँ आउँदैछ कि यो मिलाप भन्ने चाहिँ पुरै बदलिनु है, पुरै बदलिनु पर्यो दुईपट्टि होइन. अनि कतिपटक चाहिँ अब संसारमा त दुईजना व्यक्ति आपसमा पति पत्नी अथवा अन्य दुईजना व्यक्तिको बीचमा पनि अब बोलचाल छैन भने चाहिँ प्राय जसो चाहिँ दुईजनाकै कमजोरी दुईजनाकै केही त्यहाँ गल्ती भएको हुनसक्छ होइन, भएको हुन्छ. अनि प्राय जस्तो दुईजनाले नै आफ्नो स्वीकार गरेर दुईजनाले नै त्यहाँ केही परिवर्तन हुनुपर्ने हुन्छ, त्यतिकै त कहाँ हुने हो होइन. अनि दुईजना नै अब हाम्रो यो यो गल्ती भयो अब यसरी मिल्ने अनि मात्र सम्भव हुन्छ, नत्र कहाँ हुने त्यो सम्भव होइन. संसारको उदाहरण दिँदाखेरि चाहिँ त्यस्तो छ. अब परमेश्वरसितको हाम्रो सम्बन्ध विचार गरौँ. परमेश्वरसित सम्बन्धमा चाहिँ परमेश्वरले केही गल्ती गर्नुभएको थिएन. गल्ती हाम्रो, हामी मानिस हो, हामी पापी, अनि हामीलाई चाहिँ उहाँको शत्रु भनेछ. हामी हो रोमी 5:10 घरिघरि हेरौँ. मानिस पापी भएकोले मानिस परमेश्वरको शत्रु भएको छ. भजन सङ्ग्रह 7 एकचोटि जानुहोस् त, जसको कारण परमेश्वरलाई चाहिँ यो खुसी लाग्दो कुरो छैन. परमेश्वर खुसी हुनुहुन्न मानिससित. भजन सङ्ग्रह 7:11 देखेको छ, यो मिलाप नभएको व्यक्तिसँग परमेश्वर खुसी हुनुहुन्न. ऊ शत्रुतामा छ, भजन सङ्ग्रह 7:11 लेखेको छ, परमेश्वर धर्मी जनको न्याय गर्नुहुन्छ अनि दिनहुँ परमेश्वर दुष्टसित क्रोधित हुनुहुन्छ. हरेक दिन परमेश्वर दुष्टसित रिसाइरहनु भएको छ. मलाई खास यही महसुस भएको कि मैले प्रभुलाई चिन्न अगाडि, कि परमेश्वर सृष्टिकर्ता एकमात्र परमेश्वर चाहिँ मसँग खुसी हुनुहुन्न, मसँग रिसाउनु भएको छ. यौन 3:36 परमेश्वर क्रोधमा माथि छ, कायल भए त्यसले गर्दाखेरि. अब परमेश्वरको त केही बदलिनै परेको छैन, उहाँको धारणा त एकनाश छ. हामी हाम्रो पापप्रति उहाँको दिनहुँ नै रिस छ. पापप्रति उहाँ कहिले पनि आफ्नो हेराइ बदलिनुहुन्न. परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ, परमेश्वरले पापलाई न्याय गर्नुपर्छ. तर कुरा के आउँछ भने, परमेश्वरले एउटा हामीलाई मिलापमा ल्याउने एउटा उपाय गर्नुभयो, एउटा प्रभु येशू ख्रीष्ट पठाउनु भयो. अनि जब उहाँ क्रुसमा मर्नुभयो, हाम्रो सबै पाप चाहिँ उहाँमाथि राखेर पापप्रतिको परमेश्वरको रिस चाहिँ आफ्नो पुत्रमाथि खन्याउनु भयो. परमेश्वरले यो गर्नुभएकोले परमेश्वरले चाहिँ अब मिलाप गर्न आऊ भन्न मिल्छ. रोमी 5 जाउँ. रोमी 5 अध्याय एक माफ भन्नु, दोस्रो कोरिन्थी पाँच अब अलिकति भाग बाँकी छ हाम्रो बुझ्नुलाई, अनि त्यसपछि तपाईँहरूलाई चाहिँ म जाँच दिन्छु यो 3 शब्द कतिको बुझ्नु भएको रहेछ भनेर. सानो जाँच हुनेछ, पिर नगर्नुहोस्, केही पनि लेख्नु पर्दैन. म कागज मार्दिनँ, मुखले भने हुन्छ. 2 कोरिन्थी 5 को यो अचम्मको पद हेर्नुहोस् त, 21 किनकि उहाँमा हामी परमेश्वरका धार्मिकता बन्न पाऊ भनेर पापे नजान्नु हुनेलाई परमेश्वरले हाम्रा निम्ति पाप तुल्याउनु भयो. पापे नजान्ने पापरहित प्रभु येशूलाई चाहिँ हाम्रो सट्टामा उहाँलाई पापीलाई चाहिँ व्यवहार गर्नुभयो. त्यसको लागि चाहिँ हाम्रो पाप सबै उहाँलाई हस्तान्तरण गर्नुभयो. क्रुसमा यही भएको थियो. यो चाहिँ स्वर्गदूतहरूलाई चकित पार्ने कुरा, सारा सृष्टिलाई चकित पार्ने कुरा त्यो बेला भयो जब क्रुसमा चाहिँ हाम्रो पाप बोकाइयो. घाम अन्ध्यारो भयो, 3 दिउँसो नै अन्ध्यारो भएको थियो. जब पिताले चाहिँ आफ्नो पुत्रलाई चाहिँ पाप बनाउनु भएर उहाँलाई त्याग्नुभयो, र प्रभु येशू चाहिँ एली एली लमा सबक्थनी भनेर चाहिँ कराउनु भएको थियो. तर त्यो भएकोले नै है अब चाहिँ हामीलाई पुरै बदल्ने कार्य भएको छ. यसबाट चाहिँ हामी चाहिँ परमेश्वरतिर फर्केर आउन सक्ने भएको छ. अनि त्यो कुरा चाहिँ यहाँ दोस्रो क्रान्ति पाँचको अब ठ्याक्कै योभन्दा अगाडिको पदहरूमा चाहिँ हेर्नुहोस् त सत्र पदबाट पढ्नेछौँ. यसै कारण कोही ख्रिस्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो. पहिला त शत्रु थियो तर पुरानो कुराहरू बिति गएका छन्, हेर सबै कुराहरू नयाँ भएका छन्. अठार पद अनि सबै कुराहरू परमेश्वरबाटका हुन् जसले येशु ख्रिस्टद्वारा आफूसँग हाम्रो मिलाप गराउनु भएको छ. र पहिला त्यही बुझौँ है, यो कस्तो भने परमेश्वर चाहिँ यो परमेश्वर हाम्रो बीचमा सम्बन्ध मिल्नलाई चाहिँ परमेश्वर बदलिनु परेको थिएन तर हामी बदलिनु परेको थियो है. अनि परमेश्वरले चाहिँ अब चाहिँ हामीलाई आफूसँग मिलाप चाहिँ येशु ख्रिस्टद्वारा गराउनु भएको छ, उहाँको बलिदान भएको कारणले. अनि अझ बुझ्ने कोसिस गर्दैन है. अनि अर्को कुरा के भनेछ भने र हामीलाई मिलापको सेवा दिनुभएको छ. यो चाहिँ अब हामी मिलापमा आइसकेको विश्वासीहरूको कुरा गर्दैछ. हामीलाई चाहिँ एउटा काम दिनुभएको छ. के को काम? मिलापको सेवा, मिलाप गराउने काम. यो कस्तो हो? यो चाहिँ 19 पदमा भनेको छ. यो चाहिँ हामीले गर्नुपर्ने. हामीले त मिलाप पाइसक्यौँ तर हामीले मिलाप नपाएकाहरू छन्, परमेश्वरसँग अझै पनि शत्रुता छन्. अनि हामीले के गर्नुपर्छ? 19 पद अर्थात् परमेश्वरले ख्रिस्टमा भइकन आफूसित संसारको मिलाप गराउनु भयो, तिनीहरूसित तिनीहरूका अपराधहरूको हिसाब लिनु भएन र हामीलाई मिलापको वचन सुम्पिनु भएको छ. फेरि भन्दैछ हामीलाई यो मिलापको सेवा गराउनलाई चाहिँ उहाँको मिलापको वचन दिनुभएको छ. यो त सुसमाचार कुरा गर्दैछ. सुसमाचार चाहिँ मिलापको वचन हो. परमेश्वर र मानिस शत्रुलाई चाहिँ मिलाप गराउने वचन. अनि सारा संसारलाई उहाँले चाहिँ को लागि त्यो प्रबन्ध गर्नुभएको छ. तर अझ हाम्रो भाग के हो त भन्ने कुरा अझ पनि आइसकेको छ नि. 20 पदमा अब आइपुग्छ. यस कारण अब हामी ख्रिस्टका राजदूतहरू हौ. मानव परमेश्वरले हामीद्वारा विन्ती गरिरहनु भएको छ. देख्नुभयो है, मानव परमेश्वरले हामीद्वारा के गरिरहनु भएको छ अरे? विन्ती गरिरहनु भएको छ. हामी ख्रिस्टको सट्टामा विन्ती गर्दछौँ. परमेश्वरको विन्ती होइन, परमेश्वरले चाहिँ एउटा विनम्रपूर्वक नै है अचम्म है परमेश्वरले चाहिँ शत्रुहरूलाई पनि मिलाप गर्न आओ भन्ने त्यो उहाँको खबर चाहिँ उहाँको राजदूतहरूलाई दिनुभएको छ. हामी चाहिँ त्यो राजदूत हौ. त्यो हामी त्यो राजदूत भएकोले चाहिँ अब हाम्रो काम यो भएको छ. के काम? मिलापको सेवा गराउने काम. अनि हामी चाहिँ विश्वास नगरेकाहरू कहाँ गएर चाहिँ के भन्नु परेछ? हामी ख्रिस्टको सट्टामा चाहिँ हामीले यो विन्ती गर्नु परेछ कि परमेश्वरसँग मिलाप गर, परमेश्वरसँग मिलापमा आऊ. समय छ, किन न्यायमा पर्ने? बरु मिलापमा आऊ अनि यो मिलाप हुन सक्छ भनेर चाहिँ हामीले खबर दिनु परेछ. त्यसैले परमेश्वरलाई त यो ठूलो कुरा रहेछ. सारा संसारको लागि मैले चाहिँ मिलापमा आउन सक्ने तुल्याएको छु अनि तिमीहरूले गएर चाहिँ यो कुरा बताइदियो भन्ने हुन्छ. तिमीहरू राजदूत हो. अनि त्यसैले परमेश्वर चाहिँ आफ्नो पवित्रतालाई चाहिँ सम्झौता नगरिकन आफ्नो पवित्र चरित्रलाई चाहिँ कुनै पनि नपछाइकन उहाँले तीनटा कुरा गर्न सकिरहनु भएको छ र गरिरहनु भएको छ विश्वास गर्ने व्यक्तिको लागि. एउटा चाहिँ उसलाई पापको पकडबाट, पापले बाँधेको छ, मजाले कसेर राखेको छ, थियो हामीलाई हात खुट्टा बाँधेर है, हाम्रो कान मुख आँखालाई पनि होइन पापको सेवक बनाइरहेको थियो. त्यसबाट हामीलाई फुकाउन सक्ने परमेश्वर ले चाहिँ हामीलाई छुटकाराको प्रबन्ध गर्नुभएको त्यो कुरा चाहिँ राम्रोसँग छिरो छ। म पापको आज सेवा गर्नु पर्दैन, मलाई पापको सेवा गर्ने बाध्यता नै छैन। त्यो कुरा चाहिँ ज्यादै ठुलो महत्त्वपूर्ण कुरा हो। यसको मतलब चाहिँ अब हामीले केही पनि होइन नगरिकन नै हामी चाहिँ एकदम पाप रहित आज रहन सक्छौँ भन्ने होइन, केही चाहिँ गर्नुपर्छ। त्यो जानेर आफूलाई चाहिँ नयाँ मालिकको हातमा सुम्पनुपर्छ। खै पाप गर्नै पर्छ भनेर सोच्न थालेपछि नै हामीले गलत कुरा सोचिरहेका छौँ। परमेश्वरले भन्नुभएको छुटकारालाई चाहिँ होइन भन्दैछ, तपाईँले छुटकारा नै दिनुभएको छैन मलाई भन्दैछ, उहाँलाई दोष्याउँदैछ। त्यसैले त्यो पापको दासुतासँग चाहिँ छुटकाराको सरोकार रहेछ। प्रायश्चितको सरोकार चाहिँ परमेश्वरको न्यायसँग सरोकार छ। प्रायश्चितले के बताउँदैछ भने परमेश्वर सन्तुष्ट हुनुहुन्छ, न्याय पूरा भइसक्यो त्यसैले उहाँ अनुग्रह देखाउन सक्नुहुन्छ। त्यसैले हामी चाहिँ कस्तो सिंहासनको नजिक आउँछौँ साहससँग, अनुग्रहको सिंहासन। त्यही कुरा गरेको हो, अनुग्रहको सिंहासन कृपा आसनको कुरा गरिरहेछ। परमेश्वर चाहिँ बसेको ठाउँमा हामी नजिकमा जान सक्छौँ। के निश्चित भएर भने परमेश्वर परमेश्वर सन्तुष्ट हुनुहुन्छ, दुःख साथ जान सक्छौँ। अनि त्यसपछि उहाँको सहायता अनुग्रह मान्न सक्छौँ। समय त एकदम छिटो गइरहेछ। अब अन्तिम शब्द के थियो, मिलाप। यसमा चाहिँ हामीले सिक्यौँ कि शत्रुता अब हटिएको छ, उहाँसितको शत्रुता यहाँ थियो पहिला, शत्रुता त्यो पुरै हामीलाई हृदय बदलिदिनु भएको छ। अनि त्यसैले त्यो चाहिँ उहाँसित हाम्रो शान्ति छ, उहाँसँग हाम्रो झगडा छैन। अनि त्यसैले यो पनि प्रभु येशू ख्रीष्टको क्रुसको मृत्युले ल्याएको प्रतिफल हो। अब अन्तिममा प्रश्नहरू है, शब्द मात्र भन्नुहोस् है, कुन चाहिँ शब्द जान्छ, छुटकारा हो कि प्रायश्चित हो कि मिलाप हो? पहिलो है दाजुभाइहरू भन्नुहोस् है, परमेश्वर पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ, कुन चाहिँ शब्द योसँग मिल्छ? हजुर, प्रायश्चित। दिदीबहिनीहरू, पापको दासत्व यो चाहिँ कुनसँग सरोकार राख्छ? छुटकारा। दाजुभाइहरू, एक समय शत्रु तर अहिले चाहिँ मित्र, केसँग मिला सरोकार राख्छ? मिला भएन त। अब अर्को कुरा है, यो चाहिँ मैले अलिकति व्याख्या गर्न पुगेन छ है, कुन चाहिँ शब्द चाहिँ यो मुक्तिको तीनटा पक्ष छ कि, एउटा चाहिँ परमेश्वर पक्ष छ, त्यो चाहिँ कुन हो? परमेश्वर पक्षको यो क्रुसको मृत्यु र मुक्तिको सवालमा चाहिँ परमेश्वर पक्षको कुन चाहिँ हो, छुटकारा हो कि प्रायश्चित हो कि मिलाप हो? प्रायश्चित हो, उहाँ सन्तुष्ट भएको होइन। तर अनि एउटा चाहिँ पापको पक्षतिर छ, त्यो चाहिँ कुन चाहिँ हो? पापको पक्ष, पापसँग सरोकार राख्ने कुन चाहिँ हो? छुटकारा हो, पापको दासत्वबाट छुटकारा पायौँ होइन। अनि अर्को चाहिँ मानिस पक्ष छ, मानिस सरोकार राख्ने, त्यो चाहिँ अब कुन चाहिँ हो? मिलाप। ऊ चाहिँ शत्रु थियो है, तर मान्छेलाई नै अब पुरै मोड दिएछ। ल, कृपा आसन कुनसँग मिल्छ? प्रायश्चित। पुरै बदलिएको सम्बन्ध कुनसँग सरोकार राख्छ? मिलाप होइन। नयाँ मालिक पाएको छौँ, केसँग सरोकार राख्छ? छुटकारा है। परमेश्वरसित अब शान्ति छ मेरो, कुनसँग सम्बन्ध राख्छ? मिलाप। म स्वतन्त्र भएको छु, केसँग सरोकार राख्छ? छुटकारा। रगत छर्किएको छ, केसँग सरोकार राख्छ? प्रायश्चित। ल, पासनमा राख्छ।